بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراج ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متر، زہرا زیدی اور ساتھیوں کا سلام سویکار کریں۔ شروتاؤں، آج بھی اپنے کارکرم کا آرمبھ ہم قرآن مجید کی پوتر آیتوں کی تلاوت اور ان کے انواد سے کر رہے ہیں۔ آج اب سورہ واقعہ کی آتما کو شانتی پردان کرنے والی پہلی سے لے کر سولہویں آیتوں تک کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں سورگیے محمد صدیق منشاوی۔
بسم الله الرحمن الرحيم إذا وقعت الواقعة ليس لوقعتها كاذبة خافضة رافعة إذا رجت الأرض رجا وبست الجبال بسا فكانت هباء منبثا وكنتم أزواجا فأصحاب الميمنة ما أصحاب الميمنة وأصحاب المشأمة ما أصحاب المشأمة والسابقون السابقون أولئك المقربون في جنات النعيم ثلة من الأولين وقليل من الآخرين على سرر موضونة متكئين عليها متقابلين صدق الله العظيم۔
اللہ کے نام سے جو اتیانت کرپاشیل اور دیاوان ہے، جب وہ گھٹت ہونے والی مہان گھٹنا ارتھات قیامت گھٹ جائے گی اور اس کے گھٹت ہونے میں کچھ بھی جھوٹ نہیں، وہ گھٹنا الٹ پلٹ کر دینے والی ہوگی۔ اس سمے دھرتی کو بھوکمپ کے زبردست جھٹکے لگیں گے اور پہاڑ ٹوٹ کر چور چور ہو جائیں گے، تو وہ بکھری ہوئی دھول ہو کر رہ جائیں گے، اور تم لوگ تین پرکار کے ہو جاؤ گے، تو داہنے ہاتھ والے، اور کیا کہنا داہنے ہاتھ والوں کا، اور بائیں ہاتھ والے، اور کیسے دربھاگی ہوں گے بائیں ہاتھ والے، اور آگے بڑھ جانے والے تو آگے بڑھ جانے والے ہی ہیں، وہی اللہ کے نکٹ ورتی ہیں، وہ سورگ کے نعمت بھرے باغوں میں ہوں گے۔ اگلوں میں سے تو بہت سے ہوں گے اور کچھ پچھلوں میں سے بھی ہوں گے، جو موتی اور یاقوت جڑے تختوں پر ٹیک لگائے آمنے سامنے بیٹھے ہوں گے۔
دوستوں آپ سن رہے ہیں ریڈیو تہران کی ہندی سیوا۔ ہمارے پرسارن کو آپ شارٹ ویو میں 25 میٹر بینڈ برابر 11,860 کلو ہرٹز پر سن رہے ہیں۔ دوستوں ہمارا ای میل آئی ڈی ہے hindi@ws.irib.ir۔ ہماری ویب سائٹ کا پتہ ہے parstoday.com/hi۔ دوستوں آج سوموار ہے، اردو بہشت ماہ کی 26، شوال کی 14 اور مئی کی 16 تاریخ ہے۔ ہمارے آج کے کارکرموں کی روپ ریکھا کچھ اس پرکار ہے۔ سب سے پہلے آپ وشو سماچار سنیں گے، اس کے اپرانت راجنیتک چرچا کا دینک کارکرم پرسارت کیا جائے گا۔ راجنیتک چرچا کے اپرانت آپ کارکرم سنیں گے وشو درپن، اور سبھا کا انتم کارکرم ہوگا صحت کا راز۔ تو دوستوں یہ تو تھی ہمارے آج کے کارکرموں کی روپ ریکھا، اور ابھی آپ کچھ کشنوں میں ریڈیو تہران سے وشو سماچار سنیں گے۔ اب آپ ریڈیو تہران سے وشو سماچار سنیے۔
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ ودیش منتری کا کہنا ہے کہ ایران، چین اور پاکستان کے سمبندھ رڑنیتک ہیں۔ لبنانی منتری نے کہا کہ جنرل قاسم سلیمانی دنیا میں پرتیروت کا پرتیک ہیں۔ یمن کے رکشا منتری نے کہا کہ دیش سے حملہور سینکوں کے نکلنے کا سمے آ گیا ہے۔ امریکہ میں 36 گھنٹے کے دوران کئی گولی باری کی گھٹنا، کئی ہتات۔ اور اب آپ مریم مہردادی اور اختر رضوی سے وستار سے سماچار سنیے۔
اسلامی گڑتنتر ایران کے ودیش منتری حسین امیر عبداللہیہ نے تہران، بیجنگ اور اسلام آباد کے سمبندھوں کو رڑنیتک قرار دیا ہے۔ چین اور پاکستان کے ساتھ ایران کے سنسدی دوستی گروپ کی سنیکت بیٹھک کو سمبودھت کرتے ہوئے ودیش منتری حسین امیر عبداللہیہ کا کہنا تھا کہ تہران بیجنگ اور تہران اسلام آباد سمبندھ رڑنیتک مہتو سے سمپن ہیں۔ ایران کے ودیش منترالے میں آرتھک کوٹنیتی ڈویژن کے پرمکھ مہدی سفری نے چین اور پاکستان کے ساتھ وبھن کھیتروں میں آرتھک سمبندھوں کی تازہ استھتی کے بارے میں بریفنگ دی۔ بیٹھک میں ایران پاکستان سیماورتی منڈیوں کی ورتمان استھتی کا بھی جائزہ لیا گیا۔ ودیش منترالے میں ہونے والی اس اہم بیٹھک میں ایران چین سنسدیے گروپ کے پرمکھ اور سدسیوں کے علاوہ ودیش منتری حسین امیر عبداللہیہ اور ودیش منترالے کے سمبندھت ادھیکاریوں نے بھاگ لیا اور سانسدوں کے وبھن سوالوں کے جواب دیے۔
لبنان کے سنسکرتی منتری نے ایران کے کرمان شہر میں شہید جنرل قاسم سلیمانی کی قبر پر اپستھت ہو کر انہیں شردانجلی دیتے ہوئے کہا کہ شہید سلیمانی دنیا میں پرتیروت کا پرتیک ہیں۔ لبنان کے سنسکرتی منتری محمد وسام المرتضی نے جنرل قاسم سلیمانی کی قبر پر پھول چڑھانے کے بعد کہا کہ ہم آج یہاں اس لیے آئے ہیں تاکہ سنکلپ لے کہ جنرل سلیمانی کے ساتھ ہمیشہ وفادار رہیں گے۔ گورتلب ہے کہ آئی آر جی سی کی قدس بریگیڈ کے پورو کمانڈر جنرل سلیمانی 3 جنوری 2020 کو عراق کی یاترا پر بغداد پہنچے تھے۔ بغداد ایئرپورٹ سے جیسے ہی وہ اور ان کے ساتھی دو کاروں میں بیٹھ کر نکلے، امریکی ڈرون نے میزائل فائر کر کے انہیں اور ان کے ساتھیوں کو شہید کر دیا، جس میں الحشد الشعبی کے ڈپٹی کمانڈر ابو مہدی المہندس بھی شامل تھے۔ جنرل سلیمانی کے جنرل سلیمانی کو شردانجلی دینے کے بعد لبنانی منتری نے کہا کہ وہ واستوک روپ سے اتیاچار کے خلاف پرتیرودھ کا ایک پرتیک تھے۔ انہوں نے کہا کہ ان کے سمرتھن سے ہی لبنان ایک کمزور استھتی سے نکل کر ایک مضبوط استھتی میں پہنچا اور اس نے اسرائیل کے مقابلے میں لگاتار کئی سفلتائیں حاصل کیں۔
لبنان کے گرہ منتری نے اعلان کیا ہے کہ اس دیش کے سنسدی چناؤں میں جنتا کی بھاگیداری لگ بھگ 41% رہی ہے، جبکہ حزب اللہ نے کہا ہے کہ چناؤ کے پریڑام کو سویکار کریں گے اور سبھی کی اور سہیوگ کا ہاتھ بڑھائیں گے۔ سنسدی چناؤ کے لیے رویوار کو متدان ہوئے، جس میں 128 سنسدی سیٹوں کے لیے 718 پرتیاشی میدان میں اترے۔ لبنان کے گرہ منتری بسام مولوی نے رویوار کی رات اعلان کیا کہ چناؤ میں لگ بھگ 41% جنتا نے بھاگ لیا۔ اس سے پہلے پردھان منتری نجیب میکاتی نے ووٹنگ پرکریا سماپت ہونے کے بعد کہا تھا کہ کچھ چناوی کھیتروں میں جنتا کی بھاگیداری لگ بھگ 50% سے ادھک رہی۔ حزب اللہ کے گھٹک سمجھے جانے والے پورو ودیش منتری اور آزاد راشٹریہ موومنٹ کے پرمکھ جبران باسل نے متدان ختم ہونے کے بعد کہا کہ ایسا لگتا ہے کہ ان چناؤں میں ہماری پارٹی کو اچھی خاصی بڑھت ملی ہے۔ ادھر حزب اللہ کے اپ مہا سچیو شیخ نعیم قاسم نے رویوار کو متدان کے بعد کہا کہ جنتا پوری آزادی اور اختیار سے متدان کرے، اس لیے کہ چناؤ کے بعد کسی کو یہ کہنے کا حق نہیں ہوگا کہ سنسد میں اس کا پرتندھتو نہیں ہے۔ ان کا کہنا تھا کہ چناؤ کے پریڑام جو بھی ہوں گے اسے سویکار کریں گے اور سبھی کی اور سہیوگ کا ہاتھ بڑھائیں گے۔
یمن کے رکشا منتری نے کہا کہ دیش سے حملہور سینکوں کے نکلنے کا سمے آ گیا ہے۔ یمن کے رکشا منتری میجر جنرل محمد ناصر الاطفی نے رویوار کو یمنی سینا اور سوئم سیوی بلوں کی سفلتاؤں کی اور سنکیت کرتے ہوئے کہا کہ حملہور سینکوں کے یمن سے باہر نکلنے کا سمے آ گیا ہے۔ ایران پریس کے انوسار یمنی رکشا منتری میجر جنرل محمد ناصر الاطفی نے دیش کے اتری کھیتروں میں یمنی سینا کی تیاریوں کے نرکشن کے دوران تھل وایو اور سمندری کھیتر میں اس کی اچھ استریہ یدھ کی کھمتاؤں کو بیان کرتے ہوئے کہا کہ یمنی سینا کے پاس اسٹریٹجک انٹریٹ ہتھیار ہیں جو اپنے لکش کو پوری سوکشمتا کے ساتھ نشانہ بناتے ہیں۔ انہوں نے اس بات پر بل دیا کہ یمن پر حملے اور اس کی ناکہ بندی کی سماپتی تتھا حملہور سینکوں کے باہر نکلنے کا سمے آ پہنچا ہے۔ کہا کہ اگلے دنوں کی گھٹنائیں سوئم اس بات کی پشٹی کریں گے۔
یہ سماچار ریڈیو تہران سے پرسارت کیے جا رہے ہیں۔ مسلمانوں کے تیسرے سب سے پوتر استھل مسجد الاقصی کی سرکشا کے بہانے اسرائیل نے اس مسجد کے امام شیخ اکرمہ صبری پر 4 مہینے کے لیے پرتبندھ لگا دیے ہیں۔ مسجد الاقصی فلسطین کے بیت المقدس شہر میں استھت ہے، جسے زائنی ہتھیانا چاہتے ہیں، اس لیے وہ ہمیشہ اسے نشانہ بناتے رہتے ہیں۔ سوموار کو پراپت رپورٹ کے مطابق زائن شاسن دوارا 4 مہینے کے لیے یاترا پر پرتبندھ لگائے جانے کے بعد شیخ صبری نے پرتکریا دیتے ہوئے کہا کہ میں مسجد الاقصی کے پرتی اپنی ذمہ داریاں نبھاتا رہوں گا اور آخر سانس تک اس پوتر استھل کی سرکشا کرتا رہوں گا۔ ان کا کہنا تھا کہ زائن شاسن دوارا پوتر مقدس معاف کیجیے گا بیت المقدس میں فلسطینیوں کو نشانہ بنائے جانے کے باوجود وہ یہاں اپنی یوجناؤں کو آگے بڑھانے میں ناکام رہا ہے اور مسجد الاقصی پر قبضہ نہیں کر سکا ہے۔ شیخ اکرمہ صبری کا یہ بھی کہنا تھا کہ زائنیوں میں اسرائیلی سینکوں کے سمرتھن کے بنا مسجد الاقصی پر حملہ کرنے کا ساہس نہیں ہے، لیکن ہمیں ان جبرن قبضہ کرنے والوں سے ہوشیار رہنا ہوگا۔
اسلامی پرتیرودھ سنگٹھنوں نے اسرائیل کو سچیت کرتے ہوئے کہا ہے کہ فلسطینیوں کے پوتر استھلوں پر کسی بھی پرکار کے اتکرمن کا ودھونسک جواب دیا جائے گا۔ فلسطین ٹوڈے کے انوسار حماس کے ایک سینئر نیتا اسماعیل رضوان نے سپشٹ شبدوں میں کہا کہ اسرائیلی دشمن اور اس کی سازشوں کے مقابلے میں پرتیرودھ ہی سب سے بہترین وکلپ ہے۔ انہوں نے کہا کہ فلسطینی راشٹر پرتیرودک مورچے کے بلیدانوں کے پریناموں میں حاصل ہونے والی سفلتاؤں کے بدولت پوری طرح تیار ہے اور اویدہ دیکرے کھیتروں میں اس کی واپسی بہت نکٹ ہے۔ اس سے پہلے جہاد اسلامی آندولن کے پرمکھ جیال نخالہ نے نقبہ ڈے کے اوسر پر اپنے سمبودھن میں کہا تھا کہ آج ہم میں زائن شاسن کو سچت کرنے اور پورے فلسطین میں اسرائیل کو نقصان پہنچانے کی پوزیشن میں آ گئے ہیں۔ جہاد اسلامی فلسطین کے پرمکھ جیاد نخالہ کا کہنا تھا کہ آج ہم ہر دور سے زیادہ طاقتور ہیں اور ستیہ کے راستے پر ہمارا ایمان اور بھی مضبوط ہو گیا ہے۔
امریکہ میں ساموہک گولی باری کی گھٹنائیں بڑھتی جا رہی ہیں. 36 گھنٹے کے دوران امریکہ میں 3 ہنسک واردات ہوئی ہے. پچھلے شنیوار کو نیو یارک کے بفیلو شہر میں ایک سپر مارکیٹ میں گولی باری ہوئی تھی. اس کے بعد رویوار دکشنی کیلیفورنیا کی ایک چرچ میں اندھا دھند فائرنگ کی گھٹنا ہوئی. اس دن ہیوسٹن میں ایک ویست بازار میں بھی گولی باری ہوئی جس میں 2 لوگوں کی موت ہوئی. ان وارداتوں کو نسلی ہنسا کے طور پر دیکھا جا رہا ہے. خبروں کے مطابق بفیلو سپر مارکیٹ میں گولی باری کرنے والے شخص کی پہچان 18 سال کے شوید شخص پینٹن گروڈین کے طور پر ہوئی.
فن لینڈ کے راشٹرپتی کی اور سے ناٹو میں شامل ہونے کے بارے میں اپیل کی ادھیکارک پشٹی کے بعد انتراشٹریہ استر پر ملی جلی پرتکریا سامنے آئی ہے. گروپ 7 کے سدسیہ دیشوں کی اور سے فن لینڈ کی ناٹو میں شامل ہونے کے سجھاؤ کا سواگت کیے جانے کے بعد اس دیش کے راشٹرپتی ساولی نینستا اور پردھان منتری سانا میرین نے پشچمی سینیہ گٹھ بندھن میں شامل ہونے کے لیے ادھیکارک آویدن دے دی ہے. جرمنی کی ادھیکشتا میں ہونے والی بیٹھک میں گروپ 7 کے سدسیہ دیشوں نے فن لینڈ کے ناٹو میں شامل ہونے کا سمرتھن کرتے ہوئے کہا تھا کہ سینیہ گٹھ بندھن کے دروازے ہیلنسکی کے لیے کھلے ہوئے ہیں. ناٹو کے 30 سدسیہ دیشوں کے ودیش منتری جاری سپتاہ کے انت میں برلین بیٹھک کے دوران اتری یورپ کے 2 دیشوں میں شامل ہونے کی اپیل پر غور کرنے والے ہیں. امریکی ودیش منتری اینٹنی بلنکنی نے بھی اس بات کی پشٹی کی ہے کہ ان کا دیش سویڈن اور فن لینڈ کے ناٹو میں شامل ہونے کی وکالت کرتا ہے اور ان کے کتھنانوسار ہمیں وشواس ہے کہ اس سمبندھ میں پورن سہمتی حاصل ہو جائے گی.
یہ سماچار ریڈیو تہران سے پرسارت کیے جا رہے ہیں. افغانستان میں طالبان سرکار کی اور سے لڑکیوں کے اسکول جانے پر پابندی کے بعد ایران میں شرن لینے والے افغان پریواروں کی سنکھیا بڑھی ہے. اگست 2021 میں کابل کی سطح پر قبضہ کرنے کے بعد طالبان نے وعدہ کیا تھا کہ مارچ 2022 سے لڑکیوں کے اسکول جانے کی انومتی دی جائے گی, لیکن طالبان اپنے وعدے سے مکر گئے, جس کے بعد کئی افغان پریواروں نے ایران کا رخ کیا ہے. اس کا مطلب یہ ہے کہ افغانستان میں لڑکیوں کو مادھیمک ودیالے میں جائے گئے ہوئے اب 8 مہینے سے ادھک کا سمے بیت گیا ہے.
وشو بازار میں تیل کی قیمتوں میں بڑھوتری کے بعد سعودی عرب کی سرکاری تیل کمپنی آرامکو کے سال پہلی تیمائی میں منافع میں 82% کی وردھی ہوئی ہے. اسی کے ساتھ آرامکو نے 2.42 ٹریلین ڈالر کے مولیہ کے ساتھ دنیا کے سب سے مولیہ ون کمپنی ایپل کو پیچھے چھوڑ دیا ہے, جس کا مارکیٹ کیپٹل 2.37 ٹریلین ڈالر ہے. موجودہ وت ورش میں کمپنی کی کل کمائی بڑھ کر 39.5 بلین ڈالر ہو گئی ہے, جو پچھلے سال 21.7 بلین ڈالر تھی. آرامکو سعودی عرب کا تازہ اور راجسو کا پراتھمک سروت ہے. اور اسی کے ساتھ ریڈیو تہران سے سماچار سماپت ہوئے.
یہ تہران ہے اسلامی گنتانتر ایران کی آواز.
راجنیتک چرچا.
دوستو, راجنیتک چرچا کے ساتھ حاضر ہیں قائم رضوی کا سلام سویکار کیجیے. جاتی وادی نفرت نے امریکہ کو بری طرح سے اپنی چپیٹ میں لے لیا ہے. لبنان کے سنسدی چناؤں میں حزب اللہ نے بازی ماری ہے. کیجریوال کہتے ہیں کہ دلی میں لاکھوں گھروں اور دکانوں کے توڑے جانے کا ہم ویرودھ کرتے ہیں. دوستو, ہم ان وشیوں پر کارکرم میں وستار سے چرچا کریں گے. امریکی سماج میں ہر استر پر ٹکراؤ دکھائی دے رہا ہے. وہاں پر اس سمے جاتی واد کا بول بالا ہے. یہی کارن ہے کہ کالوں کے ورودھ گوروں ارتھات شویتوں کی ہنسک کاروائیاں آئے دن ہوتی رہتی ہیں. एक समीक्षा लेकर उपस्थित हैं सैयद मीसम।
शनिवार को न्यूयॉर्क के बफेलो सुपरमार्केट में एक श्वेत लड़के ने फायरिंग करके 10 लोगों की हत्या कर दी। मरने वालों में 8 लोग अश्वेत थे। इसके एक दिन बाद ही रविवार को ताइवानी मूल के लोगों के एक चर्च में गोलीबारी की घटना में एक व्यक्ति की मौत हो गई और 5 अन्य गंभीर रूप से घायल हो गए। इस नरसंहार के बाद अमरीका की उपराष्ट्रपति कमला हैरिस ने कहा, आजकल अमरीका में हम नफरत की महामारी फैलते हुए देख रहे हैं। हालांकि अगर अमरीका के 240 साल के इतिहास पर नजर डालें तो साफ हो जाएगा कि सिर्फ आजकल ही नहीं बल्कि इस देश में नफरत का हमेशा से ही बोलबाला रहा है। इस नफरत के कई रूप हैं, कभी कालों के खिलाफ गोरों की नफरत तो कभी गोरों के खिलाफ कालों की नफरत, कभी रेड इंडियंस के खिलाफ गोरों और कालों की नफरत तो कभी गोरों और कालों के खिलाफ रेड इंडियंस की नफरत। इसके अलावा अमेरिका में लैटिन अमरीकियों की जनसंख्या बढ़ने के साथ ही इस त्रिकोणीय नफरत ने अब 4 कोणीय रुख ले लिया है। इसके अलावा अमेरिका में नफरत की महामारी सिर्फ जाति और रंग के आधार पर ही नहीं है बल्कि विचारधाराओं के टकराव ने भी इस देश में गंभीर रूप ले लिया है। ईश्वर पर भरोसा करने वाले ईश्वर पर विश्वास नहीं रखने वालों से टकरा रहे हैं, प्रोटेस्टेंट कैथोलिकों के सामने खड़े हुए हैं और ईसाई मुसलमानों के मुकाबले में खड़े हो गए हैं। इस बीच अमेरिका में गरीबों और अमीरों के बीच की खाई दिन ब दिन गहरी होती जा रही है। इस देश में जहां सिर्फ एक शख्स के पास 250 बिलियन डॉलर हैं तो वहीं 40 मिलियन लोग गरीबी की रेखा के नीचे गुजर बसर कर रहे हैं जो पूरी तरह से सरकारी मदद पर आश्रित हैं। ये तमाम समस्याएं एक ऐसे देश में हैं जहां एक किताब खरीदने से ज्यादा खतरनाक से खतरनाक हथियार खरीदना आसान है। यही वजह है कि जो लोग किसी भी वजह से परेशान होते हैं या समाज में मौजूद समस्याओं के कारण मानसिक तनाव का सामना कर रहे होते हैं हथियार उठाकर लोगों को निशाना बनाना शुरू कर देते हैं, चाहे वो किसी चर्च में हो, मस्जिद में हो, स्कूल में हो या स्टेशन पर। शनिवार को एक सुपरमार्केट में निर्दोष लोगों को मौत के घाट उतारने वाले गोरे लड़के ने अपनी बंदूक पर उस गोरी महिला का नाम लिखा हुआ था जिसकी मौत पिछले साल कालों के हिंसक प्रदर्शनों के दौरान हो गई थी। इससे पता चलता है कि अमेरिकी समाज में नफरत की जड़ें कितनी गहरी हो चुकी हैं।
लेबनान की जनता ने हिजबुल्लाह के पक्ष में मतदान करके अमरीकी षड्यंत्रों को विफल बना दिया है। अजीमजादे की रिपोर्ट को स्वर दे रहे हैं अहमद अब्बास।
लेबनान के संसदीय चुनाव में हिजबुल्लाह के अलायंस की भारी जीत। इस बार लेबनान के शिया मतदाताओं का टर्नआउट 2018 की तुलना में 15% अधिक रहा और उनका मतदान 60% के स्तर तक पहुंच गया। हिजबुल्लाह के नेता ने कहा कि अमेरिका और इलाके में अमेरिकी घटकों की ओर से दबाव बहुत बढ़ गया था, मगर इस्लामी प्रतिरोध आंदोलन के पक्ष में जनता ने भरपूर समर्थन किया और अमेरिका की योजनाओं पर पानी फेर दिया। अलग अलग सभाओं में हिजबुल्लाह प्रमुख सैयद हसन नसरुल्लाह की तकरीरों का भी बहुत ज्यादा असर रहा। लेबनान के गृह मंत्री बस्साम मौलवी ने कहा कि लेबनान में चुनावों में जनता की भागीदारी 41% रही। एक मतदाता का कहना था कि देश की सुन्नी आबादी अपने कुछ नेताओं से बहुत निराश है। फवाद सिन्यूरा पर 11 अरब डॉलर के भ्रष्टाचार का आरोप है, इस वजह से लोगों में काफी आक्रोश है। देश के ईसाई दल के नेता जिब्रान बासिल का कहना था कि इस बार के चुनावों में जो नतीजा आया है उससे अमेरिका और सऊदी अरब की योजना पूरी तरह से नाकाम हो गई। ये इसराइल के लिए भी बहुत बड़ी नाकामी है।
अमेरिका मा इसराइल व मा हुलफा अल इक्लिमीन फिल मंतका।
उन्होंने कहा कि हमारी लड़ाई राजनीतिक दलों से नहीं थी बल्कि हमारा मुकाबला तो अमेरिका से था। गत 17 अक्टूबर से हमारी ये लड़ाई शुरू हो चुकी है। अमेरिका ने लेबनान को आर्थिक पहलू से ध्वस्त कर देने की कोशिश की ताकि हम ये चुनाव रद्द करने पर मजबूर हो जाएं, मगर अमेरिका की योजना नाकाम रही। लेबनान के संसदीय चुनावों में 128 सीटों के लिए 718 उम्मीदवार मैदान में थे। जनता ने 4 साल के लिए अपने प्रतिनिधियों का चयन किया है। اب سانسدوں کا پہلا کام یہ ہوگا کہ دیش کے راشٹرپتی سے بات چیت کریں گے اور نئے پردھان منتری کو نامزد کیے جانے اور نئی سرکار کے گٹھن کے وشے پر کام کیا جائے گا۔ بیروت سے آئی آر آئی بی کے لیے حسن عظیم زادے کی رپورٹ۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش۔ کاریکرم راجنیتک چرچا۔
اور شوتاؤ، اب رخ کرتے ہیں ہم بھارت کا۔ دلی کے مکھیہ منتری نے اپنے ودھائکوں سے کہا ہے کہ وہ اتیکرمن کے معاملے میں جنتا کے ساتھ کھڑے رہیں، چاہے جیل جانا ہی کیوں نہ پڑے۔ نئی دلی سے شمشاد کاظمی کی رپورٹ۔
دلی میں بلڈوزر کی راجنیتی کو لے کر کیندر کی بھاجپا سرکار اور دلی کی عام آدمی پارٹی کی سرکار آمنے سامنے آ گئی ہے۔ دلی کے مکھیہ منتری اروند کیجریوال نے آج ایک ڈیجیٹل پریس کانفرنس کے مادھیم سے بلڈوزر کو لے کر بھاجپا پر نشانہ سادھا۔ انہوں نے دلی کے انیک بھاگوں میں اتیکرمن کے ورودھ کاروائی کی نندا کرتے ہوئے کہا،
63 لاکھ لوگوں پہ بلڈوزر چلیں گے۔ میں سمجھتا ہوں یہ آزاد بھارت کا سب سے بڑا ودھونس ہوگا۔ چناؤ کے پہلے بھارتی جنتا پارٹی نے کہا تھا کہ کچی کالونیوں کے لوگوں کو مالکانہ حق دلایا جائے گا۔ چناؤ کے پہلے انہوں نے کہا تھا جہاں جھگی وہیں مکان بنا کے دیے جائیں گے، اور اب چناؤ کے بعد یہ ان کو سب کو توڑنے کے لیے آ گئے، یہ تو صحیح نہیں ہے۔
کیجریوال نے کہا کہ دلی پلان طریقے سے نہیں بنی ہے، اور 80% سے ادھک دلی اتیکرمن یا اویدھ نرمان کے دائرے میں آئے گی، اتہ اس کا ارتھ یہ نہیں ہے کہ 80% دلی کو دھوست کر دیا جائے۔ انہوں نے کہا کہ ہم سوئم اویدھ نرمان کے خلاف ہیں، لیکن یہ بھی چاہتے ہیں کہ اندھیکرت کالونیوں کو ادھیکرت کیا جائے۔ دلی بھاجپا کے پورو ادھیکش منوج تیواری بھی اندھیکرت کالونیوں کو شیگر ادھیکرت کیے جانے کی گھوشنا کر چکے ہیں۔ دلی کے مکھیہ منتری نے کہا کہ لگ بھگ 50 لاکھ لوگ اندھیکرت کالونیوں اور 10 لاکھ جگیوں میں رہتے ہیں۔ انہوں نے کہا کہ بھاجپا نیت دلی نگر نگم نے لوگوں کے کاغذات دکھانے کے باوجود یہ ڈھانچے اویدھ نہیں ہیں، ان کے گھروں اور دکانوں کو بلڈوزروں سے توڑ دیا۔ کیجریوال نے ایک بیٹھک میں عام آدمی پارٹی کے ودھائکوں سے کہا ہے کہ وہ کتھت روپ سے اتیکرمن ویرودھی کاروائی کا ویرودھ کرنے کے لیے جیل جانے کو تیار رہیں۔ عام آدمی پارٹی کے ودھائک امانت اللہ خان کو اپنے چناوی شیتر کے مدن پور کھادر میں اتیکرمن ویرودھی کاروائی روکنے کے جرم میں جیل جانا پڑا تھا۔ دلی پولیس نے انہیں سرکاری کام کاج میں ویابدھان اتپن کرنے کے آروپ میں گرفتار کر لیا تھا۔ انہیں بعد میں ضمانت پر رہا کر دیا گیا تھا۔ امانت اللہ خان نے کہا تھا کہ یدی ان کے جیل جانے سے کسی غریب کا گھر ٹوٹنے سے بچتا ہے تو وہ جیل جانے کو تیار ہیں۔ بھاجپا نیت دلی نگر نگم کا کاریکال 18 مئی کو سماپت ہو رہا ہے، لیکن دلی نگر نگم کے ایکیکرت کیے جانے کے بعد چناؤ کب ہوں گے یہ سپشٹ نہیں ہے، لیکن کیجریوال کا دعویٰ ہے کہ چناؤ جب بھی ہوں گے ان کی عام آدمی پارٹی بہومت پراپت کرے گی۔ دلی کے مکھیہ منتری نے آروپ لگایا کہ ایم سی ڈی میں بھاجپا نے 15 ورشوں کے کاریکال میں اویدھ روپ سے دھن کمایا ہے۔ دلی نگر نگم کا کہنا ہے کہ بنا بھید بھاؤ کے اتیکرمن ویرودھی کاروائی کی جا رہی ہے، لیکن وپکشی دلوں کا آروپ ہے کہ اویدھ اتیکرمن کے بہانے مسلمانوں کے گھروں اور دکانوں کو نشانہ بنایا جا رہا ہے۔ شمشاد کاظمی، ریڈیو تہران، دلی۔
اسی کے ساتھ راجنیتک چرچا کا دینک کاریکرم یہیں پر سماپت ہوتا ہے۔ یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستو، ابھی آپ نے ہماری راجنیتک چرچا سنی۔ سبھا کے اس دوسرے حصے میں دو ساپتاہک کارکرم ہم آپ کو سنوائیں گے، وشو درپن اور صحت کا راز۔ تو پہلے پیش ہے وشو درپن۔
विश्व दर्पण। दोस्तों, कार्यक्रम विश्व दर्पण में आपका स्वागत है। आज के कार्यक्रम में हम इसराइल के जारी अपराध और अंतर्राष्ट्रीय संस्थाओं की जिम्मेदारी के विषय पर चर्चा करेंगे। अख्तर रिजवी का सलाम स्वीकार कीजिए। अवैध अधिकृत फिलिस्तीन में इसराइली अपराधों का क्रम यथावत जारी है और इस बार मजलूम फिलिस्तीनियों के साथ साथ पत्रकारों और रिपोर्टरों को भी निशाना बनाया गया है। मीडिया रिपोर्टों में बताया गया है कि जेनिन कैंप पर इसराइली सेना के पाशविक हमलों के दौरान अल जजीरा टेलीविजन चैनल की सीनियर रिपोर्टर शीरीन अबू अकीला शहीद हो गई, जबकि उनके साथी रिपोर्टर अली समूदी घायल हुए। فلسطینی سوتروں کا کہنا ہے کہ اسرائیلی آتنکیوں نے شیرین ابو عقیلہ کے چہرے پر گولی ماری، جس کے بعد وہ موقع پر ہی دم توڑ گئیں۔ شیرین ابو عقیلہ اویدھ ادھیکرت فلسطین کے پشچمی علاقے ویسٹ بینک، جنین اور بیت المقدس میں پچھلے 20 سال سے پترکار کے روپ میں کاریہ کر رہی تھیں۔ فلسطینی پرشاسن، حماس اور جہاد اسلامی نے الجزیرہ ٹی وی کی رپورٹر شیرین ابو عقیلہ کی ہتیا کی نندا کرتے ہوئے کہا کہ اسرائیل کو اپنے گھناؤنے اپرادھ کا حساب چکانا پڑے گا۔ اسرائیل کے اپرادھی ودیش منتری نے بڑی ڈھٹائی کے ساتھ کہا کہ اسرائیلی سینک ان کے کتھن انوسار سرکشا کی استھاپنا کی کسی بھی کوشش سے سنکوچ نہیں کریں گے۔ یہ پہلی بار نہیں ہے کہ جب اتکرمکاری زائنی شاسن نے پترکاروں اور رپورٹروں کے خلاف ایسے گھنونے اپرادھ کیے ہیں۔ الجزیرہ کی ساہسی پترکار کی شو یاترا میں بڑی سنکھیا میں فلسطینیوں نے بھاگ لیا اور اسرائیل مرد آباد، امریکہ مرد آباد کے نعروں سے پورا واتاورن گونجنے لگا۔ یدپی پشچمی اور عرب میڈیا اتکرمکاری زائنی شاسن کے اپرادھوں کے بارے میں بہت کم ہی بات کرتے ہیں، لیکن اسرائیلی ادھیکاری اسے بھی برداشت کرنے کو تیار نہیں ہیں۔ فلسطین میں پترکاروں کے سمرتھک ایک سنگٹھن کا کہنا ہے کہ میڈیا کرمیوں کے پرتندھیوں کو نشانہ بنائے جانے سے اسرائیلیوں کا مقصد اپنے اپرادھوں پر پردہ ڈالنا ہے۔ دنیا کے وبھن دیشوں اور سنگٹھنوں کی اور سے بھی پترکاروں اور رپورٹروں کے خلاف اسرائیل کے اپرادھوں کی نندا کرتے ہوئے اسے ابھیویکت کی سوتنترتا کے سدھانتوں پر حملہ قرار دیا گیا ہے۔ اسرائیلی سینکوں نے اویدھ ادھیکرت ویسٹ بینک میں الجزیرہ ٹی وی کی سینئر پترکار شیرین ابو عقیلہ کی گولی مار کر ہتیا کر دی۔ 51 ورشیہ پترکار ویسٹ بینک استھت جینین شرنارتھی کیمپ پر اسرائیلی سینا کے حملے کو کور کرنے کے لیے پہنچی تھی، جب ان کے چہرے پر گولی ماری گئی۔ اس دردناک گھٹنا پر پرتکریا ویکت کرتے ہوئے ٹیکاکار نوید تقوی کا کہنا ہے،
بہرحال ایک نہایت ہی دردناک اور ایک دلسوز سانحہ جو ہے وہ رونما ہوا۔ یہ جو واقعہ رونما ہوا ہے وہ یقیناً قابل مذمت بھی ہے اور ایک سوال بھی اپنے پیچھے چھوڑے جا رہا ہے ان نام نہاد انسانی حقوق کے اداروں کے پیچھے، اور خاص طور پر ان تنظیموں کے پیچھے کہ جو صحافیوں اور اسی طریقے سے رپورٹروں کی جو ہے وہ مثلاً ہمدردیاں یا ان کی مثلاً حفاظت کے لیے جو ہے اپنے آپ کو ظاہر کرنے کی کوشش کرتی ہیں. یہ دردناک سانحہ اسی سلسلے کی ایک کڑی ہے جہاں پر حق کی آواز کو بلند کیا جاتا ہے, وہاں پر ظالم اور جابر جو قوتیں ہیں وہ آگے آتی ہیں اور اس طریقے کی داستانیں جو ہیں وہ رقم کرتی ہیں. اس خاتون صحافی اور رپورٹر کا قصور کیا تھا؟ یہ فلسطینیوں کے مظالم کو دنیا پر عیاں کرنا چاہتی تھی اور خاص طور پر اپنے پیشہ ورانہ خدمات کو انجام دے رہی تھیں.
الجزیرہ عربی ٹی وی کی جانی مانی فلسطینی رپورٹر کے چہرے پر گولی ماری گئی. فلسطینی پترکار رپورٹر کی وشیش جیکٹ بھی پہنے ہوئے تھیں, اس پر پریس بھی لکھا ہوا تھا. اب اسرائیلی سینکوں کے پاس ان کی ہتیا کا کیا اوچت ہے؟ وچار سنیے پرسدھ سماجی کاریکرتا اور ورشٹھ ٹیکہ کار فیروز میٹھی بور والا کے, جو بھارت میں فلسطین آندولن کے سمرتھک سنگٹھن کے سنستھاپک ہیں اور غزہ کے لیے آزادی کارواں بھی لے جا چکے.
یہ ٹپیکل اسرائیل زائنسٹ فیشزم ہے جس پرکار سے وہ لوگ آپریٹ کر رہے ہیں. پچھلے کچھ مہینوں سے, لاسٹ ایئر میں سے, جس پرکار سے غزہ پہ حملہ کیا تھا, اس رمضان کے دوران الگ سا مسجد پہ لگاتار حملے, شیخ جارہ سے لوگوں کو نکالنے کی, کو خالی کرنے کی ان کی پوری مومنٹ چل چکی ہے. اور ابھی جنین پہ حملہ کا مقصد یہی تھا کہ ویسٹ بینک کے اندر اگر کوئی ایک طاقتور بیس ہے فری مومنٹ کا تو وہ جنین ہے. 2002 میں بھی بہت بھینکر روپ سے جنین کیمپ میں حملہ کیا تھا, بلڈوزر چلا دیے تھے, اور ابھی بھی جنین ویسٹ بینک میں وہ ریزسٹنس کی ایک طاقت ہے جو اسرائیل کو چیلنج کر رہا ہے. اس لیے یہ پترکار شیرین کو مار کر انہوں نے ایک میسج بھیج دیا ہے کہ آپ دور رہیے, کوریج مت کیجیے, اور آنے والے دنوں میں پتا نہیں جنین میں اور کیا کیا آپریشنز کرنے والے ہیں, وہ بھی ہم لوگ کو بہت دھیان سے دیکھنا ہوگا. اور اس میں اتنا ہی مجھے بولنا ہے الجزیرہ کو, کیونکہ مجھے یاد ہے مئی کے مہینے میں جب سے یہ سو کال نارملائزیشن یو اے ای اور بارین اور یہ لوگ کا ہو چکا ہے, تب الجزیرہ پہ اتنے سارے اسرائیلی لیڈرز آ رہے تھے, امریکن لیڈرز آ رہے تھے اسرائیل کے سپورٹ میں, مجھے شرم آ رہی تھی الجزیرہ پہ. تو اگر شیرین کی ڈیتھ کے بعد, اس کے مارٹرم کے بعد اگر الجزیرہ کو کچھ چکل آتی ہے تو وہ بھی ایک اچھی بات ہوگی.
وش درپن انتراشٹریہ گھٹنا کرموں کی نبض ٹٹول کر وش بھر میں ہونے والے پریورتنوں کی تہ تک جانے والا کارکرم وش درپن. ہر ہفتے سوموار کو
اسرائیل نے کچھ عرب دیشوں سے یہ سوچ کر سمبندھ بنانے کی کوشش کی اور انہیں مجبور کیا کہ اگر عرب دیش اس کے ساتھ ہو جائیں گے تو فلسطین کا پرتیرودھ کمزور پڑ جائے گا. تو اسرائیل اپنے اس مقصد میں کس حد تک کامیاب ہوا؟ وچار سنیے پاکستان کے پرسدھ ٹیکہ کار جاوید رشید کے.
دیکھیے جی, بات یہ ہے کہ اسرائیل کا کوئی اقدام بھی, چاہے وہ کتنا ہی گھناؤنا ہو, کتنا ہی بڑا ہو اور کتنا ہی ظالمانہ ہو, اس سے جو ہے فلسطینی کی تحریک جو ہے نہ کمزور ہوگی, نہ اس سے فلسطینی جو ہے بے ہمت ہوں گے. ان کا عزم جو ہے وہ جو ہے مسجد اقصی کی آزادی ہے. البتہ یہ ضرور ہے کہ حالات کے تحت اور اپنی بے بسی کمزوری جو ہے ان کی, اور جو ان کو مسلم امت کی سپورٹ ہونی چاہیے اس کے نہ ہونے سے اس وقت کے لیے خاموشی کو اختیار کر لیتے ہیں, لیکن ان کے عزم میں کوئی, ان کے استقلال میں کوئی کمی نہیں ہے. وہ ہر صورت سے جو ہے وہ اسرائیل سے نبر آزما ہے. فلسطین کے عوام جو ہے جو اب ان کی گولیوں سے, ان کی بمباریوں سے نہ ڈرنے والے ہیں نہ ڈرنے والے ہیں, جو ہر صورت میں اپنے فلسطین کی سرزمین کی حفاظت بھی کریں گے اور اس کو کسی صورت بھی वहाँ इसराइल को जो है वो दाखिल होने नहीं देंगे, ये इनका आज्म है। और इसी तरह हमास ने जो फलस्तीन में जो है सर अगर से बुलंद कर दिए है वो ये है इसराइल को अब उसका जवाब भी मिलता है, जिससे जो इसराइली दर्जे के अंदर परेशानी भी है। और ईरान जो है इस हवाले से बहुत मौजूदा किरदार का है सारे आलम इस्लाम के अंदर, ईरान को इस हवाले से परिस्थिति निगाह से देखा जाता है।
सामाजिक कार्यकर्ता फिरोज मिठी बोरवाला की बात से इस बात का इशारा मिलता है कि इसराइल ने अल जजीरा की पत्रकार की जो हत्या की है उससे वो ये संदेश देना चाहता है कि इससे भी बड़ी कार्रवाइयां वो करने वाला है, उसके अपराधों को कवरेज न मिले और दुनिया तक उसकी हकीकत न पहुंचे। अब सवाल ये पैदा होता है कि पश्चिमी दुनिया तो खुद को अभिव्यक्त की स्वतंत्रता का ध्वजवाहक कहती है और मीडिया की आज़ादी के नाम पर पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम का अपमान तक कर देती है, क्योंकि उसकी नज़र में ये भी अभिव्यक्त की स्वतंत्रता की श्रेणी में आता है। तो ये अभिव्यक्त की आज़ादी फिलिस्तीन में कहाँ चली जाती है, विचार सुनिए फिरोज मिठी बोरवाला के।
देखिये, वेस्टर्न वर्ल्ड की डबल स्टैंडर्ड हिपोक्रेसी का कोई लिमिट नहीं है, वो यूक्रेन में दिख चुका
जी।
कि जब यमन और फिलिस्तीन और लिबिया और सीरिया में जो अमेरिका काम इराक और अफगानिस्तान में जो बमबारी करती है सिविलियंस को मारती है, तब इंटरनेशनल लॉ कहाँ जाता है, और ये सब हम लोग देख चुके हैं। इसने मगरबी डबल स्टैंडर्ड्स का तो कोई स्टैंडर्ड ही नहीं रहा है
जी।
और अभी जो जूलियन असांग का सबसे जीता जागता केस है
जी।
कि जिस जूलियन असांग ने अमेरिकन वॉर क्राइम्स को इराक में और ब्रिटेन और यूएस को एक्सपोज किया है, नेटो को एक्सपोज किया है, वो पत्रकार और विसल ब्लोअर के और उस जूलियन असांग एक बहुत बड़ा सिंबल दुनिया में बन चुका है। तो बाकी के भी जो साफ ही है, और मैं आपको बता दूं रियलिटी है कि वेस्टर्न वर्ल्ड में पत्रकारिता लगभग खत्म हो चुका है
जी।
चाहे वो CNN हो, फॉक्स हो, BBC हो, वेस्टर्न पत्रकारिता में अभी कुछ बचा नहीं है। वो फर्स्ट में तो BBC देखता नहीं हूँ, CNN भी कभी कभी टाइम पास के लिए देख देते थे, वहाँ कुछ ऑनेस्टी या इंटेलेक्चुअल कैपेबिलिटी बची नहीं है। वही न्यूयॉर्क टाइम्स का हाल है, वही वॉशिंगटन पोस्ट का हाल है, क्योंकि ये जो कॉर्पोरेट बैरन्स है जो एक एक अखबार को खरीद के बैठे है, वही चलाते अमरीका को, वही चलाते अखबारों को, तो उसमें से निकलना क्या है। तो आई थिंक जो रेजिस्टेंस की तरफ से जो अभी जो बातें सामने आ रही, चाहे वो रशियन मीडिया के माध्यम से, ईरानी मीडिया के माध्यम से, मीडिया के माध्यम से, जो देश साम्राज्यवाद इंपीरियलिज्म और कॉलोनियलिज्म के सामने खड़े हैं, वो सहाफी असली सहाफी है दुनिया के। और कुछ पत्रकार है ऑस्ट्रेलिया में है, UK में है, जो ऑनेस्ट अपने काम कर रहे हैं, वो भी एक रियलिटी है। मगर मेन स्ट्रीम पत्रकारिता वेस्टर्न वर्ल्ड में बहुत पहले खत्म हो चुकी है, उनके झूठ फरेब मतलब अभी वो पढ़ने ना सुनने लायक बचे। इसलिए आप देख लीजिए कि CNN ने जब अभी एक $250 million का लॉन्च किया, CNN Plus CNN Plus लॉन्च किया ऑनलाइन, 10,000 उनको मेंबर नहीं बन पाए। ये हाल है BBC की व्यूअरशिप कम हो रही है, उनके अखबार की व्यूअरशिप कम हो रही है, क्योंकि वेस्टर्न वर्ल्ड में भी लोग समझ रहे हैं कि जो बोला जा रहा है पूरा झूठ बोला जा रहा है। इसलिए Russia TV बैन हो जाता है, Press TV बैन हो जाता है, ताकि जो दूसरा एक नैरेटिव जो उनको चैलेंज कर रहा है वो सुनी एक अंधे तरीके से लोग रहे, बस वही वेस्टर्न वर्ल्ड का भी हाल है।
दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है, हमें इजाजत दीजिए।
ये रेडियो तेहरान की हिंदी सेवा है। रेडियो तेहरान सच्चाई और उन सब की आवाज जिनकी आवाज कोई नहीं सुनाता। ताजा समाचारों और सटीक समीक्षाओं के लिए हमसे जुड़िए और हमेशा जुड़े रहिए। और अब रेडियो तेहरान की हिंदी सेवा का अगला कार्यक्रम।
सेहत का राज।
दोस्तों, कार्यक्रम सेहत का राज के कन्ने कड़ी के साथ आपकी सेवा में उपस्थित हैं मरियम मेहरदादी और गायम रिजवी का सलाम स्वीकार कीजिए। आज हम अंगूर की विशेषताओं के बारे में चर्चा करेंगे।
दोस्तों, अंगूर एक ऐसा फल है जिसको हम सब ही जानते हैं। अंगूर को सेहत का खजाना बताया गया है। कहते हैं कि इसका संबंध एशिया के विभिन्न क्षेत्रों से है जो बाद में संसार के अन्य भागों तक पहुंच गया। अब ये पूरे विश्व में पाया जाता है। कई प्राचीन सभ्यताओं में अंगूर को बहुत ही सम्मानीय दृष्टि से देखा जाता है।
अंगूर सामान्यतः उन क्षेत्रों में पैदा होता है जहाँ की जलवायु संतुलित होती है। ईरान में भी बड़े पैमाने पर अंगूर पैदा होता है। ईरान के कस्बीन, हमदान और शिराज में अंगूर की पैदावार अन्य क्षेत्रों की तुलना में बहुत अधिक है। जंगली अंगूर ईरान के कई क्षेत्रों में पाए जाते हैं। वर्तमान समय में विश्व में लगभग 72 मिलियन टन अर्थात 7 करोड़ 20 लाख टन अंगूर का उत्पादन होता है।
अपने स्वाद, विविधता और अद्वितीय गुणों के कारण अंगूर विश्व के सबसे लोकप्रिय फलों में से एक है। अंगूर स्वादिष्ट होने के साथ ही साथ विटामिन्स और पोषक तत्वों से भरपूर होता है। अपनी इन्हीं विशेषताओं के कारण अंगूर स्वास्थ्य के लिए बहुत ही लाभदायक है। अंगूर कई रंगों का होता है, जैसे हरा, लाल, काला और मटमैला आदि। मूल रूप से अंगूर दो प्रकार का होता है, एक वो जिसमें बीज होते हैं और दूसरा वो जिसमें बीज नहीं पाए जाते। अपनी जाति के हिसाब से अंगूर के रंगों में बदलाव होता रहता है।
अंगूर की बेल की ये विशेषता है कि वो हर प्रकार की बाधाओं को तोड़ती हुई आगे ही बढ़ती है। अंगूर की बेल को कहीं पर भी लगाया जा सकता है। पका हुआ अंगूर मीठा होता है जो खाने में बहुत ही स्वादिष्ट होता है। अंगूर ऐसा फल है जिसके पत्तों, उसके बीजों, उसकी बेल तथा रस आदि सब का प्रयोग किया जाता है। कुछ अंगूर की बेलें ऐसी होती हैं जो जमीन पर ही फैली रहती हैं, जबकि अधिकतर किसी के सहारे चढ़ जाती हैं। इनको सामान्यतः किसी सहारे से खड़ा किया जाता है। अंगूर की बेल पेड़ों पर भी फैलती हैं।
रासायनिक संरचना के अनुसार अंगूर उसके पत्तों और बीजों में विभिन्न प्रकार के लाभकारी पदार्थ पाए जाते हैं। 100 ग्राम पके हुए अंगूर में 79% जल, ग्लूकोज, डेक्सट्रोज, सोर्बिट्रोल एसिड, कार्बोनिक पदार्थ, एसिटिक एसिड, सैलिसिलिक एसिड, लेसिथिन, ल्यूसीन और इसी प्रकार के कार्बनिक पदार्थों के अतिरिक्त विभिन्न प्रकार के विटामिन भी पाए जाते हैं।
अंगूर के पत्ते का प्रयोग जहाँ पर कई प्रकार के व्यंजनों के बनाने में होता है, वहीं पर अंगूर के पत्तों से बहुत सी बीमारियों का इलाज भी किया जाता है। शरीर को सशक्त बनाने में अंगूर की महत्वपूर्ण भूमिका है। बदन में खून की कमी की समस्या को भी अंगूर दूर करता है। इसके अतिरिक्त पेट की आंतों की सूजन के उपचार में भी अंगूर का प्रयोग लाभकारी होता है। अंगूर कब्ज को भी दूर करता है।
काली खांसी के उपचार में भी अंगूर बहुत उपयोगी सिद्ध होता है। अंगूर में विटामिन ए पाया जाता है जो पाचन क्रिया को दुरुस्त करने के साथ ही साथ भूख को भी बढ़ाता है। इसे भूख बढ़ाने वाला भी कह सकते हैं। अंगूर की एक विशेषता ये भी है कि ये शरीर में पाए जाने वाले विषैले तत्वों को बहुत ही सरलता से बाहर निकाल देता है। अंगूर मुंह के रोगों के उपचार में भी लाभदायक है। थकान को दूर करने के लिए अंगूर का प्रयोग किया जाता है।
अंगूर का रस उन लोगों के लिए लाभदायक होता है जिनकी किडनियों में सूजन आ जाती है। हालांकि यही अंगूर शुगर के मरीजों के लिए हानिकारक बताया गया है। अंगूर में कई शक्तिशाली एंटीऑक्सीडेंट होते हैं। बताया जाता है कि अंगूर के भीतर कई प्रकार के हर्बल विशेषताएं पाई जाती हैं। अंगूर की खाल और उसके बीजों में एंटीऑक्सीडेंट की अधिक मात्रा होती है। यही कारण है कि अंगूर के बारे में अधिकतर शोध इसके बीजों के रस या उसके सार में होता है।
ये बात ध्यान देने योग्य है कि अंगूरों की जितनी भी किस्में हैं उनमें लाल रंग के अंगूरों में अधिक मात्रा में एंटीऑक्सीडेंट पाया जाता है। अध्ययनों से पता चलता है कि इस प्रकार का अंगूर दिल की बीमारी से लोगों को सुरक्षित रखने में सहायक सिद्ध होता है। ये खून में पाई जाने वाली शर्करा को कम करता है और कैंसर को फैलने से रोकता है। अंगूर में प्रचुर मात्रा में विटामिन ए, सी, बी, B6, बी कॉम्प्लेक्स एवं फॉलेट पाए जाते हैं।
दोस्तों, जैसा कि हम पहले ही बता चुके हैं कि अंगूर ऐसा फल है जिसके पत्ते भी इस्तेमाल किए जाते हैं। कई प्रकार के व्यंजनों को बनाने में अंगूर के पत्तों का प्रयोग किया जाता है। अंगूर के पत्तों में भूख बढ़ाने की विशेषता पाई जाती है। इनसे दस्तों को रोकने में भी फायदा उठाया जाता है। ईरान सहित विश्व के कई देशों में अंगूर के पत्तों से बहुत ही स्वादिष्ट व्यंजन बनाए जाते हैं। ईरान में अंगूर के पत्तों से दोलमे नामक एक भोजन तैयार किया जाता है।
ईरान में अंगूर को पकने से कुछ समय पहले तोड़कर उसका रस निकाला जाता है। इसको स्थानीय भाषा में आबगूरे कहते हैं। इस खट्टे जूस को सलादों और खानों के ऊपर डालकर प्रयोग करते हैं। ये भूख बढ़ाने वाला होता है। कहते हैं कि आबगूरे के गरारे से मुंह, मसूड़ों और हल्की सूजन का इलाज किया जाता है। कुछ लोग आबगूरे को आग पर पकाकर उसका पेस्ट तैयार करते हैं और इसको खानों में डालकर खाते हैं। आबगूरे से मोटापे का भी इलाज किया जाता है।
यहाँ पर इस बात को समझाना जरूरी है कि आबगूरे और अंगूर के शीरे में बहुत अंतर है। अंगूर का शीरा पके हुए अंगूरों को उबालकर तैयार किया जाता है, जबकि आबगूरा कच्चे अंगूरों से बनता है। दोनों के भीतर एक अन्य अंतर यह है कि आबगूरे खट्टा और अंगूर का शीरा मीठा या खट मीठा होता है। शारीरिक कमजोरी को दूर करने में अंगूर का शीरा बहुत ही फायदेमंद होता है। अंगूर के शीरे में अगर जाफरान या केसर की कुछ पत्तियों को पीस कर डाल दिया जाए तो ये नर्वस सिस्टम के लिए बहुत ही लाभदायक चीज़ है।
अंगूर के फल के साथ ही अंगूर का रस भी बहुत सी विशेषताओं का स्वामी है। अंगूर का रस तैयार करने के लिए पहले अंगूरों को अच्छी तरह से धो लेने के बाद उसे एक बर्तन में पानी डालकर उबालते हैं। पानी के उबलते समय उसमें थोड़ी सी शक्कर मिला दी जाती है। जब वो थोड़ा गाढ़ा हो जाए तो उसे चूल्हे से उतार कर रख लेते हैं। ठंडा होने पर उसका प्रयोग किया जा सकता है। अंगूर के इस रस को हर आयु के लोग प्रयोग कर सकते हैं।
अंगूर ऐसा फल है जो सूखने के बाद और अधिक प्रभावी और लाभदायक हो जाता है। सूखने के बाद अंगूर के पोषण तत्व कई बराबर हो जाते हैं। अंगूर सूखने के बाद किशमिश और मुनक्के के रूप में सामने आता है। सूखा हुआ अंगूर या किशमिश हर इंसान के लिए लाभदायक है, क्योंकि बहुत ही सरलता से इसका पाचन हो जाता है। किशमिश बहुत से विटामिन का खजाना है। किशमिश में पोटेशियम, कैल्शियम, लौह और विटामिन बी जैसे कई विटामिन और खनिज पाए जाते हैं। ईरान में अंगूर के अधिक पैदावार के कारण यहाँ से बड़ी संख्या में किशमिश का निर्यात किया जाता है।
अंगूर का सिरका भी लोगों को बहुत अच्छा लगता है। अगर इसको सही ढंग से बनाया जाए तो ये बहुत लाभदायक होता है। ये खाने को स्वादिष्ट बना देता है। कहते हैं कि माइग्रेन की बीमारी वालों को अंगूर का सिरका नहीं सूंघना चाहिए। इसके अलावा वे लोग जिनको किसी भी प्रकार की एलर्जी है उनको अंगूर के सिरके के प्रयोग से बचना चाहिए। अंगूर के बीजों से तेल भी निकाला जाता है। अंगूर के बीजों का तेल एंटीऑक्सीडेंट से समृद्ध होता है। इसे शरीर की त्वचा और बालों के लिए अच्छा माना जाता है। यही कारण है कि कॉस्मेटिक उत्पादों में अंगूर के बीजों के तेल का प्रयोग किया जाता है।
दोस्तों, आपसे अनुरोध है कि आप अंगूर को अपने खाने में अवश्य स्थान दें, चाहे उसके ताजे रूप में या फिर उसके दूसरे रूप अर्थात किशमिश और मुनक्के के रूप में। हालांकि जानकारों का कहना है कि बेहतर यही है कि खाते समय ताज़े अंगूर का ही प्रयोग किया जाए तो बेहतर है। तो दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है, अनुमति दीजिए।
दोस्तों, आप सुन रहे हैं रेडियो तेहरान की हिंदी सेवा और अब समय हो चुका है आज के मुख्य समाचारों के सारांश का। विदेश मंत्री का कहना है कि ईरान, चीन और पाकिस्तान के संबंध रणनीतिक हैं। लेबनानी मंत्री ने कहा कि जनरल कासिम सुलेमानी दुनिया में प्रतिरोध का प्रतीक हैं। यमन के रक्षा मंत्री ने कहा कि देश से हमलावर सैनिकों के निकलने का समय आ गया है। और अमरीका में 36 घंटे के दौरान कई गोलीबारी घटनाएं हुई हैं जिसमें कई घायल और हताहत हुए हैं। दोस्तों, इसी के साथ हमारी यह सभा यहीं पर समाप्त होती है। हमें और हमारे साथियों को इजाजत दीजिए। खुदा हाफिज़। Oh,